जब पहले पनाह देने वाले की ये हालत हो तो आप खुद बताइए अब कौन सफीर हुसैन को पनाह देने की जुरात रख सकता है, सिवाय जो ईमान और यकीन के दर्जे बाला पर फाइज हो। तारीख ने यहाँ लिखा कि खातून अपने बेटे के इंतजार में दरवाजे पर खड़ी थी। इब्तिदा में वो आलिम नहीं थी, अब इस केस से उसे मालूम नहीं था, इल्म नहीं था, लेकिन बाद में जो उसने कदम उठाया वो इल्म और आगाही और शुऊर के साथ। उसने जो पानी दिया वो एक आम इंसान की खिदमत करके दिया, क्योंकि एक शख्स आया जो कि सफीर हुसैन है और कहा कि खातून मुझे पानी दो, मुझे सैराब करो, मैं प्यासा हूँ। जनाबे तो आ पानी लाती हैं, फिर दोबारा तो आ घर से बाहर निकलती है, देखती है बेटा अभी तक आया नहीं, तो क्या देखा कि वो शख्स अभी तक खड़ा है। कहा ये शख्स तुझे सैराब कर लिया, अब मुनासिब नहीं इस तरह किसी के घर के दरवाजे पर तू यूं खड़ा हो, तू चला जा अपने घर जा। जब तो आने इस अंदाज से कहा तो वहां जनाबे मुस्लिम मजबूर हुए और आपने कहा कि मैं मुसाफिर हूँ, मेरा कोई घर नहीं, कोई आशना नहीं, कोई जानने वाला नहीं, अब यहाँ कोई दोस्त भी नहीं रहा, मैं दर हकीकत इमाम हुसैन का सफीर हूँ। ये जब सुना तो आने तो फौरन, शायद मैं कहूंगी कि यकीनन सजदाए शुक्राना तो आने बजा लाया कि खुदा ने ये तौफीक दी, अल्लाह करे हमें भी ऐसी तौफीकात मिले, और ये तौफीकात भी मुफ्त में नहीं मिलती। ये तो आए कि घर में आना और खुदा ने जो इस तरह से इंतजाम किया कि वो खड़ी थी बाहर और मुस्लिम ने उनसे पानी मांगा और फिर पनाह लेने की दरख्वास्त की कि मुझे पनाह दो, पनाह देने की, तो ये भी एक बहुत बड़ी तौफीक है जो कि तो आ को मिल रही है। और तो आ खुशी खुशी इस्तकबाल करती है और अपने घर का बेहतरीन जो है वो हिस्सा, कमरा और बेहतरीन वसाइल और जो बेहतरीन उसके पास फैसिलिटीज़ थी, सब के सब सफीरे इमाम के लिए आमादा और तैयार करती है और बहुत खुश है, लेकिन साथ साथ परेशान भी है। परेशान किस बात से? अब आपको मैं ये बताऊंगी कि ये तो आ कौन थी। तो आ वो खातून है जो कि अशअस बिन कैस की कनीज थी, और अशअस बिन कैस इमाम के चाहने वालों में से नहीं थे और उन्हें कहा गया था वो मुनाफिकीन में से। तो इस एतबार से आप देखें कि उनका उसका बेटा तो आ का बेटा बिलाल भी इब्ने ज़ियाद के दोस्तों में से था। इस एतबार से तो आ हालात से खूब बाखबर थी क्योंकि उसके घर वाले सियासत में डायरेक्टली इन्वॉल्व थे, तो आ सब कुछ जानती थी। ऐसा दुश्मन का गोया घर था, लेकिन इसके बावजूद तो आने ये कदम उठाया और जो है वो सफीरे इमाम को अपने घर में पनाह दी। लेकिन अफसोस कि जब उसका बेटा आया और बेटा इस बात से आगाह हुआ कि यहाँ मस्जिद कूफा में ऐलान हुआ था कि नमाज इशा के लिए सब जमा हो, जो नहीं आएगा उसका खून रायगा है, इब्ने ज़ियाद की जानिब से ऐलान हो रहा है, मस्जिद लोगों से भर गई। इब्ने ज़ियाद ने खुतबा दिया और कहा जिसके घर में मुस्लिम हो उसकी जान माल खून सब कुछ मुबाह है, और जो उसको पकड़ कर ले आए मुस्लिम की दियत उसको दी जाएगी और बहुत इनाम दिया जाएगा। ये ऐलान सुनकर बिलाल तो आ का फर्जंद है अपने घर आ रहा था और उस लालच में है, इनाम की लालच में है, और खौफ की वजह से सबको माल की भी लालच थी और जानो माल का खौफ भी था, इसलिए अपना ईमान अक्सर लोग खोल चुके थे। ऐसे हालात में अब आप देखें ना कि तो सख्त इक्तसादी हालात है, आपको मालूम है उस जमाने में फकर फाका बहुत आम, लोग जो है वो अपने दिन का खाना पीना और जो है वो जाद और जो भी खाने का इंतजाम है वो नहीं कर पाते थे। इन तमाम इक्तसादी हालात के बावजूद भी तो आने इनाम को नज़रअंदाज किया और खतरे को भी अपने गले से लगाया। अब यहाँ आप देखें कि कूफे की इस अजीम आबादी में इतने घर थे, किसी को ये सआदत नसीब नहीं हुई जो तो आ को हुई। तो आ को ये सआदत मिली और उसने अपना नाम हमेशा के लिए ता कयामत इमाम के मुदाफ़ईन में से सब्त करवा दिया। परवरदिगार आलम हमें भी वाकयान ये तौफीक दे। मालूम नहीं कि खुदा हमें कब टेस्ट कर रहा है, कब कहाँ पर हमें चैलेंज कर रहा है, कैसे हमसे कोई काम लेना चाहता है, اور ہم اس امتحان میں پاس ہو رہے ہیں یا نہیں ہو رہے ہیں. آپ سے وعدہ کیا تھا کہ ہم ان خواتین کربلا, یعنی خواتین کربلا سے مراد جن کا قیام کربلا میں نقش ہے, کردار ہے, کوئی رول ہے, وہ بھی بہت مہم رول, ان کا ذکر کر رہے ہیں جن کے گھر والے ان سے فکری اور عقیدتی اعتبار سے ہم آہنگ نہیں تھے. تو سب سے پہلے آپ کو بہترین میزبان سفیر حسین کا ذکر کیا. دوسرا نام جو آج میں آپ کے سامنے بیان کرنا چاہوں گی وہ دیلم کے متعلق ہے. دیلم جو کہ زہیر بن قین کی زوجہ ہے, دیلم بنت عامر. میں ان کو ٹائٹل دوں گی, لقب دوں گی, ایک دور اندیش اور آگاہ اور شجاع خاتون کا. اب آپ دیکھیے کہ کہانی کچھ اس طرح ہے, قصہ کچھ یوں ہے کہ حج کی ادائیگی کے بعد دیلم اپنے شوہر کے ہمراہ, اور زہیر کوئی معمولی شخص نہیں تھے بلکہ زہیر نہایت شجاع, نہایت شریف, نہایت اپنے قبیلے کے سردار اور بہت خوش نام معروف ایک شخصیت. لیکن افسوس کہ کچھ غلط اطلاعات کی وجہ سے وہ امام کی نصرت نہیں کرنا چاہتے تھے, امام سے ملاقات نہیں کرنا چاہتے تھے. شاید وجہ یہ ہوگی کہ زہیر اور اس زمانے کے لوگوں کو معلوم ہوگا کہ امام تنہائی اور امام نہایت غربت میں زندگی بسر کر رہے ہیں اور چاہتے ہیں کہ لوگ ان کی نصرت کرے, اور ہر جگہ امام حل من ناصر ینصرنا کی صدا مختلف الفاظ سے بلند کر رہے تھے اور مددگاروں کو طلب کر رہے تھے, اور یہ بھی طلب در حقیقت ہماری مدد کے لیے, نہ کہ خود امام. امام کے لیے کیا فرق کرتا کہ ایک زہیر ہو یا نہ ہو, 72 ہو یا 72 سے زیادہ ہو. بالآخرہ امام کو معلوم تھا کہ وہ میری جان کے پیاسے ہیں, لیکن یہ صدا استغاثہ در حقیقت خود ہمیں ہماری خوش سعادتی کے لیے ہے. یہ ہمیشہ نقطہ ہمارے ناظرین ذہن میں رکھیں. اچھا جی, اب جب کہ قافلہ آ رہا ہے, جیسے آپ جانتے ہیں کہ جب اس زمانے میں قافلہ آ رہا ہوتا تھا تو راستے میں مختلف منزلیں ہوتی ہیں اور ہر کوئی منزل میں رکتا ہے, استراحت کرتا ہے, ریسٹ لیتا ہے, توقف گاہیں ہم انہیں کہتے ہیں, اور اس کے بعد جو ہے وہ سفر جاری رکھتے ہیں. جہاں جہاں میرے مولا رکتے وہاں پر زہیر جو ہے وہ اپنے قافلے والوں سے کہتے کہ یہاں پر خیمے نصب نہ کرو, یہاں پہ نہ رکو, ایسا نہ ہو میری امام سے ملاقات ہو. لیکن ایک جگہ خدا کی مشیت, خدا کا ارادہ ایسا تھا کہ ایک ہی مقام پر دونوں قافلے رک جاتے ہیں, اور یہاں پر زہیر اپنے قافلے والوں کے ساتھ کھانا تناول, طعام تناول کر رہے تھے. وہاں سے امام اپنے نمائندے کو زہیر کے خیمے کی طرف بھیجتے ہیں اور دعوت دیتے ہیں, ملاقات کی دعوت دیتے ہیں حق کی. زہیر اور اس کا قافلہ جو کہ کھانا کھانے میں مشغول ہے, کہتے ہیں کہ اس طرح سے ہکے بکے رہ جاتے ہیں, یعنی اس طرح سے وہ بالکل ہی پریشان ہو جاتے ہیں گویا ان کے سروں پر پرندے ہوں, کہ سر ہل نہیں رہے اور بالکل چونک جاتے ہیں کہ یہ کیا, جس چیز سے ہم ڈر رہے تھے وہی ہو گیا اور امام کا نمائندہ آ گیا. اب کیا کرے, اب اس عالم میں جو ہے وہ زہیر خاموش ہے, کوئی جواب نہیں, نہیں جانا چاہتے, تبھی تو فرار کر رہے تھے. لیکن ناظرین یہاں زہیر نہایت پریشان ہیں, مضطرب ہیں, شاید انکار کرنا چاہتے. وہاں بالکل ایسے حساس اور سینسیٹیو موقع پر دیکھیے کہ بیوی کا رول, جو بھی آپ کا فرینڈ ہو, جو بھی آپ کا لائف پارٹنر ہو, گھر والوں کا رول کس قدر مہم ہوتا ہے. دیلم نے کہا اس پاک تینت زوجہ نے تمام انکار کے راستوں کو بند کر دیا, شیطانی وسوسوں کا قلع و قمع کر دیا, کیونکہ ابھی زہیر خاموش اور جواب نہیں دے پا رہے, ہاں کہیں نہ کہیں کیا کریں, کیونکہ نہ کہنا بھی کوئی آسان نہیں ہے, بہت مشکل کام ہے, بالآخرہ وہ نواز صحیح رسول ہے. تو دیلم نے زہیر کے احساسات کو زندہ کیا, فطرت توحید تعصب کے آلودگیوں کو اس سے دور کیا, اور اس انداز سے کہا کہ زہیر نواز رسول تمہیں بلا رہے ہیں, سبحان اللہ, رسول کے فرزند تمہیں بلا رہے ہیں اور تم خاموش ہو, لبیک نہیں کہہ رہے, اٹھو جلدی سے ان کی خدمت میں جاؤ, دیکھو کیا کہنا چاہ رہے ہیں. نہ صرف جاؤ نہیں بلکہ باقاعدہ حکم ہے اور کہا جا رہا ہے کہ جا کر فوراً لبیک کہو. گویا یہاں پر دیلم نے یقیناً زہیر سے پہلے استغاثہ اور دعوت امام حسین پر لبیک کہا. دیلم خوب جانتی تھی کہ اس لبیک کہنے والے کی قیمت کیا ہے، کس قدر اس کو ایثار، فداکاری، کس قدر جانفشانی کرنی ہوگی، ساری تمام حالات سے دینم باخبر ہے، اس کے باوجود لبیک کہہ رہی ہے. اور لبیک کہتے ہوئے نہ صرف خود کہا بلکہ ایسی زوجہ ہے کہ واقعاً خدا کرے ہمیں ایسے ہی لائف پارٹنر ملے، بیوی یا شوہر، کہ جس کے بارے میں جیسے امام علی سے